नमस्कार। यो हो उज्यालो रेडियो नेटवर्क सीधा कुरा प्रष्ट विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। धानका फाँट यति बेला हरिया छन्। केही केही ठाउँमा त धानका बाला पनि लाग्न थालिसके। तिहारसम्ममा धेरैतिर धान काट्ने काम सकिन्छ। अहिले किसानले धान बाली व्यवस्थापनमा ध्यान दिनुपर्छ। आज हामी यही विषयमा छलफल गर्छौं, तर शुरूमा कृषि सम्बन्धी जानकारी। साथमा हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
तरकारी बाली नर्सरी ब्याडमा बेर्ना उमार्ने समयमा फेद काट्ने किरा र बेर्ना कुहिने रोगको व्यवस्थापन गर्न क्लोरपाइरिफस 16% ईसीको 0.5 ml र कार्बेन्डाजिम 50% WPको 1 ग्राम प्रति लिटर पानीमा घोली स्पियरबाट नर्सरी ब्याड भिज्ने गरी छर्नु पर्दछ। गोलबेडाको मोजाइक भाइरस। गोलबेडामा सेतो झिंगाले सार्ने मोजाइक भाइरस नियन्त्रण गर्न एसिटामाइप्रिड 20% एसपी 1 ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुपर्छ। मोजाइक भाइरस कम बोटमा मात्र देखिए त्यो बोटहरूलाई उखेलेर जलाउने र बाँकी बोटहरूमा भिरकोन प्रति लिटर पानीमा घोलेर हरेक हप्ताको अन्तरालमा 3-4 हप्तासम्म स्प्रे गर्नुपर्छ। यस्तै मोजाइक भाइरस धेरै क्षेत्रफलमा लागेको छ भने सबै बोटहरूलाई उखेलेर नै जलाउनु राम्रो हुनेछ। गोलबेडाको पातखन्ने किराको व्यवस्थापन कसरी गर्ने त? किरा लागेको क्षेत्रबाट अन्य क्षेत्रमा गोलभेडा तथा बिरूवा ओसार पसार गर्नुहुँदैन। टाँसिने पासो वा पानीको पासोमा फेरेमोन प्रयोग गरी किराको अनुगमन गर्नुपर्छ। जंगली आश्रयदाता बिरूवाहरू धतुरो र कालीगेरी जस्ता बिरूवाहरू हटाउनुपर्छ। यस्तै गोलभेडा खेती सकिसकेपछि बालीका अवशेषहरू नष्ट गर्नुपर्छ। किरा लागेको क्षेत्रमा सोलेनेसी परिवारको बालीमा जस्तै आलु, भन्टा, खोर्सानी, सुर्ती तथा लेगुमिनेसी परिवारका सिमी, बोडी, बकुला जस्ता आश्रयदाता बिरूवाहरू लगाउनु हुँदैन। किरा लागेका पात, फल तथा मुना संकलन गरी गहिरो गरी पुर्ने वा प्लास्टिकको थैलोमा बन्द गरेर कुहाउनुपर्छ। यो किराको फेरोमोन लुर, ओटाटी ट्र्याप र स्टिकी ट्र्याप प्रतिरोपणी 2 प्रयोग गर्ने, बत्तीको पासोको प्रयोग गरी वयस्क किराहरू मार्ने, किरा लागेको शुरूको अवस्थामा ब्यासिलस थुरिन्जिनेसिस कुरुस्टाकी 2 ग्राम प्रति लिटर पानीमा घोलेर बेलुकी पख बोट भिज्ने गरी छर्कनुपर्छ। धेरै किरा लागेको अवस्थामा क्लोर एन्ट्रा निलिप्रोल वा स्पिनोसार 1 ml प्रति 3 लिटर पानीमा मिसाएर छर्नुपर्छ। एउटै विषादी निरन्तर प्रयोग नगरी आलो पालो गरी प्रयोग गर्नुपर्छ। यस्तै गोलभेडामा डडुवाको प्रकोप छ भने मेन्कोजेभ 75% WP 2.5 ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुपर्छ भने बढी छ भने क्रिलाक्सिल MZ 72% WP को धुलो 2 ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुपर्दछ। गोलभेडामा लाग्ने गबारो किरा व्यवस्थापनको लागि 10 ग्राम भेली प्रति लिटर पानीमा मिसाई अथवा ब्याक्टेरिया जन्य VT हाई पेल बायोलेप 3 ग्राम प्रति लिटर पानीमा मिसाएर बेलुकीको समयमा स्प्रे गर्नुपर्दछ अथवा कोराजेन 18.5 EC 0.4 ml प्रति लिटर पानीमा मिसाई बोट भिज्ने गरी स्प्रे गर्नुपर्दछ। साथै किराले नोक्सानी गरेका फलहरू संकलन गरी खाल्डोमा पुरिदिनुपर्छ। गोलभेडापछि भन्टाको कुरा, भन्टाको डाँट र फलको गवारो व्यवस्थापनको लागि गवारोको कारण ओइलाएको मुन्टा पात र फल टिपी करिब 1 फुट गहिरो खाल्टोमा पुर्ने वा जलाउने गर्नुपर्छ। कोराजेन 18.5 EC 0.2 ml प्रति लिटर पानीमा मिसाई बेलुकी पख छर्नु पर्दछ। विभिन्न बालीहरूमा सेतो झिंगाले आर्थिक नोक्सानी गर्नुको साथै भाइरस रोगहरू पनि सार्ने हुँदा जैविक विषादी भर्टिसिलियम लेकानी 2 ml प्रति लिटर पानीमा भिजाई छर्कने र प्रकोप ज्यादा भएमा एसिटामाइप्रिड 20% एसपी 1 माजिक 1 ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुपर्दछ। खुर्सानीमा भाइरस रोग लागेको भएमा भिरकोन एच झोल 1 ml प्रति लिटर पानीमा मिसाएर छर्कनुपर्छ। यस्तै भिन्डीमा फड्के किराको समस्या देखिने हुनाले फल टिप्ने अवस्था भन्दा पहिले यसको प्रकोप देखिएमा फिप्रोनिल 80 WP 5 ग्राम 16 लिटर पानीमा घोलेर छर्नुपर्दछ वा इपिडाक्सलो वा इमिडाक्लोप्रिड 17.8 SL 1 ml 1 लिटर पानीमा घोलेर छर्नुपर्दछ। फल टिप्ने अवस्था छ भने मालाथियन 50 EC 2 ml 1 लिटर पानीमा घोलेर छर्नुपर्दछ वा डाइक्लोरोभस 76 EC 2 ml 1 लिटर पानीमा घोलेर छर्नुपर्दछ। मालाथियन छर्केको 7 दिनसम्म र डाइक्लोरोभस छर्केको 5 दिनसम्म फल टिप्न हुँदैन। काँक्रो फर्सी समूहमा लाग्ने डाउनी मिल्ड्यूको व्यवस्थापन। यसको जीवाणु माटो र बिउमा रहने र हावाबाट पनि सर्ने हुँदा घुम्ती बाली प्रणाली अप्नाउनु पर्दछ। फाटफुट रोगको लक्षण देखिने बित्तिकै रोगी पात हटाउने र माटोमा गाड्ने अथवा जलाइदिने गर्नुपर्छ। यस्तै खेतबारीको सरसफाईमा ध्यान दिनुपर्छ भने फर्सी जातका अन्य बिरूवाहरू पनि हटाउनुपर्छ। रोगको आक्रमण देखिएमा रेडोमिल वा तामायुक्त विषादी 2-3 ग्राम प्रति लिटर पानीमा मिसाई हरेक 8-10 दिनको अन्तरमा 3-4 पटक छर्नु पर्दछ।
यो थियो नार्कको सल्लाह। धान खेतीको विषयमा कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। यति बेला देशका धेरै ठाउँमा धान बाली व्यवस्थापन गर्ने समय भएको छ। किसानले धानमा रोग किरा लाग्न नदिने, लागिहालेमा विषादी प्रयोग गर्ने, सिंचाई गर्ने, झारपात उखेल्ने, दोस्रो पटक गोडमेल गरेर धान बाली व्यवस्थापन गरिरहेका छन्। समयमै बालीको व्यवस्थापन नगर्दा रोग किराले धान नष्ट पनि हुन सक्छ। धान व्यवस्थापनमा के कुरामा ध्यान दिनुपर्छ त? यसै विषयमा साथी विष्णु विश्वकर्माले नेपाल कृषि अनुसन्धान परिषद नार्कका धान बाली विशेषज्ञ हरिकृष्ण उप्रितसँग कुराकानी गर्नु भएको छ।
कार्यक्रममा स्वागत छ।
धन्यवाद।
कुराकानी शुरू गरौं। खास गरी अहिले अब धान पाक्ने बेला हुन लागेको छ र यसमा महत्वपूर्ण बेला चाहिँ किराहरू लाग्ने, विभिन्न रोगहरू लाग्ने, यसबाट जोगाउनु पर्ने जरुरी देखिन्छ। के गर्नु पर्ला कृषक दाजुभाइ दिदीबहिनीले?
पहिलो कुरा त अहिले यहाँले जुन कुरा राख्नुभयो, धान पाक्ने बेला चाहिँ अझै भइसकेको छैन। यो चाहिँ अवस्था अनुसार फरक फरक छ, हाम्रो देशको हावापानी अनुसार र धानको पाक्ने अवधि, धानको जात अनुसारको चाहिँ फरक फरक हुन्छ। कतिपय ठाउँमा चाहिँ अहिले धान तपाईँले भने जस्तै पाक्ने बेला पनि अलिअलि भइसकेको छ। कतिपय ठाउँमा अब असोजको आधा आधीसम्ममा पाक्ने बेला हुन्छ। जसले चाहिँ चाँडै चाहिँ रोपेका छन्, जस्तो जेठमै रोपेका छन् भनेदेखि, चाँडो पाक्ने धान लगाएका छन् भनेदेखि, जस्तै काठमाडौँकै कुरा गर्ने हो भने यो साँखु नाला जहाँ चाहिँ 2 बाली आलु लगाउँछन्, त्यसो ठाउँमा चाहिँ असोजको आधा आधीसम्ममा उहाँले काटेर आलु लगाउने चलन भइसकेको हुन्छ भने, कतिपय ठाउँमा चाहिँ जस्तो भएको अस्ति भर्खर यो बाढीले तराईतिरको चाहिँ जुन बाढी आयो, त्यो बाढीले गर्दाखेरि चाहिँ रोपिसकेका ठाउँमा पनि पुनः रोप्नुपर्ने अवस्था, अनि बिउ जम्मै बाँझोले पुरिसकेको पाँगोले पुरेको ठाउँ, अनि त्यसपछि बिउ पनि नभएको अवस्थामा हामीले चाहिँ सल्लाह दिएका थियौँ यो चाँडो पाक्ने धानहरूलाई चाहिँ छरुवा विधिबाट गर्यो भनेदेखि धान लगाउन सकिन्छ भन्ने कुराहरू भावनाले, अहिले अवस्था अनुसार, जात अनुसार, ठाउँ अनुसार चाहिँ धानको चाहिँ विभिन्न अवस्थाहरू छन्। कोही ठाउँमा गोड्ने बेला भएको होला, रोपेको छ 25-30 दिन भएको हुनसक्छ भने कोही ठाउँमा दोस्रो गोडाई गर्ने बेला भयो होला, कोही ठाउँमा चाहिँ अब पोटाउने बेला भएको छ भनेपछि यी अवस्थाहरू छन्। सोही अनुसारले हाम्रो धानको व्यवस्थापन गर्नुपर्ने हुन्छ र यो धानमा चाहिँ अहिले हेर्न व्यवस्थापन गर्दाखेरिमा चाहिँ हामीले 2-3 कुरामा ध्यान दिनुपर्ने हो। एउटा चाहिँ मलखाद व्यवस्थापनको कुरा भयो, अर्को चाहिँ रोग किराको व्यवस्थापन भयो, अर्को हाम्रो पानी अनि झारपात नियन्त्रणका कुराहरू गर्नुपर्ने हुन्छ। यो ठाउँ अनुसार जात अनुसार यो फरक फरक हुन सक्छ।
जस्तो अब मलखादकै कुरामा जाउँ न, मलखाद चाहिँ कसरी व्यवस्थापन गर्ने?
मलखाद व्यवस्थापन गर्नखेरि पनि अब त्यही मैले अघि नै भने चार बिरुवाको अवस्था अनुसार हामीले चाहिँ के भन्छौँ भने हामी धानमा चाहिँ जम्मा 3 मल हाल्नुपर्छ भनेर हामी सिफारिस गर्छौँ। ठाउँ अनुसार माटो अनुसार 3 भन्छौँ। एउटा चाहिँ रोप्ने बेलामा जति हामीले सिफारिस गरेको छ त्यो सिफारिस गरेको मात्राको करिब करिब आधा जति अझ मिलाएर गर्ने हो भने त 1/3 भन्छु म चाहिँ त अझ 1/3 मल चाहिँ रोप्ने बेलामा 1/3 पनि हाम्रो चाहिँ नाइट्रोजन फस्फोरस पोटास युक्त मलहरू हुन्छन्। त्यो मलमा चाहिँ फस्फोरस र पोटास युक्त मल चाहिँ पुरै र नाइट्रोजनको चाहिँ 3 गर्ने रोप्ने बेलामा एक भाग त्यो हालिसकेका हुन्छ भने 1 चाहिँ पहिलो गोडाई भनेको रोपेको 20-25 दिन 30 दिनसम्ममा गोडिसकेर पहिलो गोडाई गरिसकेर अनि हाल्नु पर्यो नाइट्रोजनको 1 अनि अर्को दोस्रो भाग चाहिँ दोस्रो गोडाई सकेपछि भनेको 45-50 दिनपछि हामी दोस्रो गोडाई गर्छौँ। त्यो बेलामा चाहिँ हाल्यो भने नाइट्रोजन मल हाल्यो भने बिरुवाले सही रूपमा लिन्छ र हाम्रो उत्पादन पनि बढ्ने हुन्छ। त्यसकारणले अहिले किसान दाजुहरूको आफ्नो अवस्था अनुसार अब कतिपय ठाउँमा अहिले पोटाउने बेला भयो होला, उहाँको दोस्रो गोडाई गरिसकेको अवस्था हुन्छ भने हाम्रो तेस्रो किस्ता मल हाल्नुपर्ने हुन्छ। कतिपय ठाउँमा चाहिँ पहिलो गोडाई भएको हुनसक्छ, त्यसमा दोस्रो किस्ता मल हाल्नुपर्ने हुनसक्छ, त्यही अनुसारले व्यवस्थापन गर्नुपर्ने हुन्छ।
अब अहिले सबैभन्दा महत्वपूर्ण कुरा यो किरा, खास गरी किरा लाग्ने समस्या अझ बढी तराई पहाड हिमाल समय, अब किराको व्यवस्थापन चाहिँ कसरी गर्ने?
अब किराको चाहिँ यस्तो हुन्छ, अब यो अहिले यहाँबाट हामीले चाहिँ भन्नुभन्दा पनि किरा लागेको ठाउँ छ भने किरा पनि विभिन्न खालका हुन्छन्। कोही चाहिँ बिरुवा भित्रै बसेर खाने जस्तो गवारो किरा भयो त्यसलाई 1 विषादी प्रयोग गर्नुपर्ने हुन्छ, 1 व्यवस्थापन गर्ने पनि हुन्छ भने कोही चाहिँ बाहिरै बसेर खाने पातमै बसेर पातको हरितकन खाने हुन्छन्, त्यसलाई त्यही हिसाबको चाहिँ विषादी अथवा नियन्त्रण प्रविधि हामीले अप्नाउनु पर्ने हुन्छ। त्यो चाहिँ म के भन्छु भने यहाँबाट मैले योलाई यस्तो गर भन्नुभन्दा पनि उहाँ सबैले उहाँले किरा नचिने पनि हुनसक्ला, त्यस कारणले त्यस्तो किराको समस्या धेरै छ भनेदेखि अलिअलि त नेचरमा अलिअलि त खाइरहेकै हुन्छ। हामीले विषादी हाल्नुपर्ने अवस्था भएको हो कि होइन त्यो हामीले छुट्याउनु पर्यो। त्यसलाई हेर्नखेरि हामीले चाहिँ यसो 100-10% चाहिँ भएको छ भने त्यो चाहिँ नोमिनल भन्छौँ हामी, त्योभन्दा बढी हो भने चाहिँ अनिखेर हाम्रो चाहिँ नोक्सान हुन्छ भन्ने हिसाबले हामीले विचार गर्नुपर्ने हुन्छ। यस्तो कुराहरूलाई चाहिँ हाम्रो नजिकको कृषि प्राविधिकहरूसँग हाम्रा चाहिँ जिल्लामा गाउँ गाउँमा चाहिँ हाम्रा कृषि सेवा केन्द्रहरू कृषि उपसेवा केन्द्रहरू हुन्छ, उहाँ त्यहाँ प्राविधिकहरू बसेका हुन्छन्, उहाँ प्राविधिकहरूलाई चाहिँ सम्पर्कमा गरेर मेरो खेतमा यस्तो खालको लाग्यो स्याम्पल देखाएर यस्तो समस्या लाग्यो म के गरौँ भन्ने हिसाबले अथवा नजिकको एग्रोभेटमा गएर पनि उहाँहरूले चाहिँ सल्लाह लिएर चाहिँ त्यो गर्नुपर्ने हुन्छ। सकेसम्म कृषि प्राविधिकहरूको चाहिँ प्रयोगबाट नै विषादीहरू प्रयोग गर्नलाई म अनुरोध गर्छु किसान दाजुभाइहरूलाई भने। अर्को चाहिँ हाम्रो व्यवस्थापन, हामीले खेतीपातीको व्यवस्थापन अब गर्दाखेरि चाहिँ कतिपय कुराहरू चाहिँ हामीले गोडमेल गरिदियौँ, राम्रो सरसफाई गऱ्यौँ भनेदेखि किराहरूको चाहिँ वासस्थान चाहिँ हामीले नष्ट गरिसकेका हुन्छौँ र अनिखेर किराहरू कम लाग्ने हुन्छ। जस्तै कान लागेका झारहरू चाहिँ घाँसहरू चाहिँ बेला बेलामा सफा गरिदिने, गोड्ने बेलामा काट्ने चलन पनि छ त्यो गरिदिने, अनि कतिपय ठाउँमा चाहिँ अब हाम्रो डिलमा चाहिँ यो भटमास लगाउने चलन छ, कतिपय किराहरू त्यो भटमासमा एट्र्याक्सन हुन्छ र भटमासले गर्दाखेरि चाहिँ धानमा एट्र्याक्सन नहुने त्यसैले हामी जोगाउन पनि सक्छौँ। कतिपय कुराहरू भटमासको झुसले गर्ने किराहरू चाहिँ नलाग्ने हुनसक्छ। कतिपय ठाउँमा चाहिँ हामीले अब जस्तो बारुलोहरू विभिन्न खालको मित्रजीवहरू हुन्छन्, ती मित्रजीवहरूलाई हामीले चाहिँ संरक्षण गर्यौँ भने त्यो मित्रजीवहरूले चाहिँ हाम्रो शत्रुजीवहरू हाम्रो बिरुवालाई नोक्सान गर्ने किराका लार्वाहरूलाई कुनै मित्रजीवहरूले त्यसको लार्वालाई खान्छ भने कुनैले फूललाई चाहिँ खाइदिएर चाहिँ त्यो किराको चाहिँ प्रकोप चाहिँ कम गराउने हुन्छ। त्यस कारणले त्यस्ता मित्रजीवहरू अहिले चाहिँ आइपिएमका कुराहरू आएको छन्, एकीकृत शत्रुजीव व्यवस्थापन भन्ने कुराहरू चाहिँ धेरै ठाउँमा कृषक पाठशाला भनेर प्रयोग भइरहेछ, उहाँहरूले पनि त्यो गरिसक्नु भएको छ भने यी कुराहरूबाट पनि हामीले व्यवस्थापन गर्छौँ। एकैचोटि सिधै विषादी प्रयोग गर्दाखेरि चाहिँ त्यसले चाहिँ हाम्रा शत्रुजीवलाई पनि मारिदिने अनि त्यो विषादीले गर्दाखेरि हाम्रो चाहिँ वातावरण पनि प्रदूषण हुने कुराहरू भावनाले सकेसम्म विषादी चाहिँ कम प्रयोग गर्नलाई म अनुरोध गर्छु। हाम्रो खेतीपाती व्यवस्थापनबाट पानीको व्यवस्था कतिपय ठाउँमा चाहिँ हामीले रोप्दाखेरि नै कुनै किराहरूलाई चाहिँ अब बढी गाँझ आउनेलाई हामीले नजिक रोप्यौँ भने बाक्लो हुन्छ, बाक्लो भएपछि त्यहाँ चाहिँ किराको घर चाहिँ बन्न सक्छ, रोगको घर पनि बन्न सक्छ। त्यस कारणले हामीले जुन जात अनुसार सिफारिस गरेका हुन्छौँ कति दूरीमा रोप्ने भन्ने कुराहरू त्यो फलो गरेका छ भनेदेखि किरा कम लाग्ने हुन्छ र कतिपय ठाउँमा चाहिँ अब किराको तल फेदमै लाग्ने किरा हुन्छन् त्यसलाई चाहिँ हामीले पानी चाहिँ अल्टरनेट वेटिङ एन्ड ड्राइङ भन्छौँ हामी, पानी चाहिँ चाहिँ सिंचाई गरेर कहिले चाहिँ अब 5 सेन्टिमिटरसम्म 6-7 सेन्टिमिटरसम्म पानी चाहिँ जमाउने अनि कहिले चाहिँ स्वाटै सुकाइदिने त्यो गर्नेखेरि त्यसको चाहिँ लेभल चाहिँ अप डाउन हुनेखेरि किराहरू चाहिँ कोही बगेर जाने अनिखेरि किराका ती फुलहरू किराका लार्वाहरूलाई हामीले चाहिँ नोक्सान गर्न सक्छौँ र किराको व्यवस्थापन हुन सक्छ त्यसकारणले हामीले चाहिँ ध्यान दिनुपर्ने के भने एउटा चाहिँ रोपाई गर्ने बेलामा कुन जातलाई कति स्पेसिसमा कति दूरीमा रोप्नुपर्छ त्यो फलो गर्नु पर्यो त्यो त अब रोप्ने बेला गइसकिहाल्यो त्यो त अब गर्ने कुरा भएन भने अहिले गर्न सक्ने भनेको चाहिँ झारपात नियन्त्रणहरू गर्ने नान्लाका झारहरू सफा गर्ने डिलका झारहरू सफा गर्ने ताकि किराको वासस्थान हटोस् किराहरू कोही बस्ने ठाउँ नहोस् र अर्को चाहिँ पानीको व्यवस्थापन कहिले चाहिँ सुकाउने कहिले पानी भर्ने गर्यो भनेदेखि किराहरूलाई नियन्त्रण गर्न सकिन्छ त्यति गर्दा गर्दै पनि किरा लाग्यो यदि भने मैले अघि नै भनिसकेँ नजिकको कृषि प्राविधिकहरूसँग सम्पर्क गरेर कुन किरा हो त्यो चाहिँ कन्ट्याक्ट इन्सेक्टिसाइड प्रयोग गर्नुपर्ने हो कि सिस्टेमिक इन्सेक्टिसाइड प्रयोग गर्नुपर्ने हो त्यो हिसाबले उहाँहरूको सल्लाह अनुसारले प्रयोग गर्नलाई चाहिँ म चाहिँ अनुरोध गर्दछु
जस्तो यो रोगमै तपाईँले जुन किराको समस्या भन्नुभयो अहिले भाइरसको समस्या पनि त्यत्तिकै छ भनिन्छ यो भाइरसलाई हटाउन भाइरसबाट बचाउन चाहिँ के गर्नु पर्ला
भाइरस हुनेखेरि अब हाम्रो नेपालमा भाइरसको त धानमा त त्यति धेरै अब टुङ्ग्रो भाइरस भन्ने छन् ग्रासी स्टन्ट भन्ने भाइरस पनि त्यति देखिया छैन बरु फङ्गल डिजिजहरू चाहिँ यो बेलामा लाग्छ यहाँले राइटली सम्झाउनु भयो कतिपय चाहिँ अब हामीले बिउ उपचार बिउको व्यवस्थापन गर्दाखेरि नै हामीले गर्नुपर्ने हुन्छ हामीले भनि पनि रहेको हुन्छौँ त्यस्तो रोग लाग्ने ठाउँमा अथवा रोग लाग्ने जातहरू हामीले प्रयोग गरेको बेलामा सुरुमा नै रोगको उपचार गरेर मात्रै लगाउनुहोस् भनेर हामीले भनिरहेकै हुन्छौँ हाम्रा विभिन्न मिडियाहरूबाट त्यो कुराहरू चाहिँ भनिरहेका हुन्छौँ भनेदेखि त्यो गर्नुभएको छ भने एउटा राम्रो भइहाल्यो भने त्यसले चाहिँ यो गाँझ आउने बेलासम्मलाई व्यवस्था गर्छ र त्यति गर्दा गर्दै पनि लाग्यो भनेदेखि अब विषादीहरू प्रयोग गर्नुपर्ने हुनसक्छ जस्तो अहिले अब कतिपय चाहिँ अब यो पसाउने बेलासम्म भएकोलाई त केही फरक परेन फेरि हामीले विषादी हालेर चाहिँ नियन्त्रण गर्न सक्छौँ भने जहाँ चाहिँ अब पोटाउने बेला भइसकेको छ पोटाउन लागेको अवस्था छ र गत वर्षहरूमा विगत वर्षहरूमा चाहिँ त्यो ठाउँमा चाहिँ रोग लागेको छ जस्तो बाला सुक्ने रोग हामी नेकब्लास भन्छौँ त्यसलाई चाहिँ रोग लागिसकेपछि नियन्त्रण गर्ने उपाय नै छैन त्यस्तो ठाउँहरूमा चाहिँ विशेष गरेर किसान दाजुहरूले ध्यान दिनुपर्छ जस्तो 2 वर्ष अगाडि भक्तपुरमा चाहिँ चाइनिज हाइब्रिडमा चाहिँ समस्या भएको थियो त्यो रोग लागेपछि लाग्यो त्यसमा चाहिँ केही उपाय छैन कसरी बचाउनै सक्ने कुरै आउँदैन उखेलेर फालेर पनि त्यो त नियन्त्रण त हुने कुरै भएन नोक्सान गर्ने गरिसकिहाल्यो त्यसलाई चाहिँ विषादी प्रयोग गरेर गर्न सक्ने अवस्थै रहँदैन भने त्यस्तो ठाउँका किसानहरूले चाहिँ त्यस्तो रोग लागेको छ जस्तो बाला सुक्ने रोग हामी घाँटी मरुवा भन्छौँ नेक ब्लास भन्छ त्यो विषादी नै प्रयोग गर्नुपर्ने हुन्छ त्यस्तो लागिरहेको ठाउँमा र त्यो रोग लाग्ने जातहरू लगाएको छ भने ती किसानहरूले त्यस्ता ठाउँहरूमा चाहिँ विशेष सतर्कता अप्नाएर बजारमा पाइने अब सकेसम्म त पायो भने त हिनुसान हो हिनुसान अब बजारमा कतिको पाइन्छ उपलब्धता कति के छ भने हिनुसान छैन भने अर्को कासुबी कासुगा माइसिन भन्ने पाइन्छ कासुबी भन्ने पाइन्छ त्यो पनि प्रयोग गर्न सकिन्छ र त्यो पनि भएन भनेदेखि बेबिष्टि नै भए पनि हामीले चाहिँ विषादी छर्नुपर्ने यो पोटाउने बेलामा बाला निस्किनुभन्दा अगाडि पोटाउने भन्छौँ हामी त्यो बेलामा राख्यौँ भनेदेखि त्यो बाला मर्ने रोग चाहिँ नेकब्लास भन्ने रोग चाहिँ नियन्त्रण गर्न सकिन्छ र त्यसबाट त्यसको बडो हुने नोक्सानीलाई चाहिँ हामीले बचाउन सक्छौँ त्यसमा चाहिँ विशेष ध्यान दिनुपर्ने हुन्छ
जस्तो एसीमा किरामा पनि जुन विषादी हामीले प्रयोग गर्छौँ त्यसको मात्राको विषयमा पनि निकै ध्यान दिनुपर्ने हुन्छ
मात्राको कुरा मात्रा पनि मैले यहीँ भनिहालेँ अब त्यो अवस्था चाहिँ यहाँबाट मैले भन्नुभन्दा पनि कुन चाहिँ हो त्यो मात्रा चाहिँ अब सिस्टेमिक हो कि कन्ट्याक्ट इन्सेक्टिसाइड हो कि के हो त्यसमा भर पर्ने हुन्छ कुन किरा हो त्यो हिसाबले चाहिँ मैले यहाँबाट यो भन्नुभन्दा नजिकको प्राविधिकहरू सल्लाह गरेर गर्नु चाहिँ राम्रो हुन्छ सबभन्दा राम्रो चाहिँ त्यो उपाय मैले यहाँबाट भन्दाखेरि यो भनिया छ भन्ने हिसाबले होला त्यो गर्दाखेरि सबैमा त्यो जनरलाइज हुँदैन कि स्पेसिफिक हुन्छ कुन इन्सेक्टिसाइडलाई कति मात्रामा दिने कुन रोगलाई कुन मात्रामा दिने भन्ने कुराहरू हुन्छ त्यस कारणले त्यो यी कुराहरूलाई चाहिँ सम्बन्धित प्राविधिकहरूसँग चाहिँ उहाँहरूलाई चाहिँ सम्पर्क राख्न चाहिँ अनुरोध गर्छु किसान दाजुभाइहरूलाई र खेतमा पनि बेला बेलामा गएर हेर्नु पर्यो हाम्रो भनाइ नै छ नि उखान चाहिँ हाम्रो घोकन्ती विद्या धावन्ती खेती भन्ने हाम्रो पुरानो परम्परै छ त्यस कारणले बिरुवाले बोल्छ अरे कि हामीले उसले बोल्छ हामीले सुन्न सक्नु पर्यो त्यो सुन्नको लागि बिरुवाको नजिकमा जानु पर्यो उसले आवाज निकाल्दैन त्यसले उसले चाहिँ विभिन्न बिरुवाले चाहिँ विभिन्न किसिमको लक्षणहरू उसले आफ्नो बोटबाट देखाइरहेको हुन्छ ऊ खुसी भएको अथवा रोगी भएको ऊ दुखी भएको कुराहरू उसको आफ्नो बोटले चाहिँ डाँटले लक्षणहरू देखाइरहेको हुन्छ त्यो कुरा बुझेर हामीले चाहिँ उसको व्यवस्थापन गर्नुपर्ने हुन्छ त्यस कारणले म किसान दाजुभाइलाई म दुई किसिमले धाउन भन्छु एउटा खेतमा धाविरहनु पर्यो र अर्को चाहिँ त्यो के भएको हो भनेर प्राविधिकमा जाने चाहिँ बानी चाहिँ एउटा बसाल्नु पर्यो. नजिकको प्राविधिकमा जाने बसाल्यो भने प्राविधिकहरू पनि सजग हुन्छ, ए किसानहरू आउँछन् म जानुपर्छ भनेर उनीहरू पनि एटेन्सन हुन्छन्. त्यस कारणले त्यो अनुरोध गरिदियो भने हाम्रा प्राविधिक साथीहरू पनि किसानहरू आउँदैनन् भनेर चाहिँ अफिसमा नबस्ने, आफ्नो उसबाट कार्यस्थलबाट अन्त कतै जाने त्यो समस्या पनि घट्दै जान्छ. त्यस कारणले हाम्रै प्राविधिकहरूलाई घचघचाउनको लागि पनि किसानहरू चाहिँ आफ्नो उसमा चाहिँ जाने चाहिँ अनुरोध गर्दछु.
प्राविधिक कहाँ पुग्यो भने बल्ल उहाँहरूले तपाईँको समस्या
सुन्नु,
तपाईँ जानु भएन फेरि उहाँहरूले झन भएको सुविधा पनि तपाईँहरूबाट तपाईँहरूलाई दिनुहुन्न, त्यहाँबाट वञ्चित हुनुहुन्छ
र चाहिएको बेलामा खोज्दाखेरि नपाउने सम्भावना पनि हुन्छ. त्यस कारणले प्राविधिकलाई आफ्नो ठाउँमा आफ्नो कार्यथलोमा राखिरहनुको लागि पनि बेला बेलामा तपाईँहरू जानी गर्नुभयो भनेदेखि प्राविधिकहरू बस्छन् बाध्य भएर.
अहिले प्राविधिकहरू स्थानीय तहका गाउँपालिका नगरपालिका वडा वडामा पनि हुनुहुन्छ है?
यसरी वडा वडामा भनेर त ठ्याक्कै अहिले छैन होइन. पहिला चाहिँ अब हाम्रो पुरानो कन्सेप्ट अनुसार चाहिँ इलाका इलाका भनिन्थ्यो. इलाकामा चाहिँ एउटा सेवा केन्द्र अथवा उपसेवा केन्द्र भनेर राखिन्थ्यो. तिनदेखि पाँचवटा गाविसलाई हेर्ने गरिएको थियो. अब अहिले चाहिँ हामी ट्रान्जिसन फेजमा छौँ. अब अहिले संहिताको चाहिँ हाम्रो कार्यान्वयन गर्ने अवस्थामा चाहिँ अब स्थानीय तह भनिएको छ. स्थानीय तहमा चाहिँ अहिले गाउँपालिका भएको छ. एउटा गाउँपालिकामा तिनदेखि नौवटा दसवटा गाविसहरू मर्ज गरेर एउटा गाउँपालिका बनाएको छ भनेदेखि अहिलेको कन्सेप्टमा अहिले मैले सुने अनुसार हामी त अनुसन्धानपट्टिका पऱ्यौँ. हाम्रो विकासका साथीहरू कृषि प्रसारका साथीहरूको भनाइअनुसार अहिले गाउँपालिका लेभलमा दुईजना प्राविधिक चाहिँ खटाइएको छ भन्ने सुन्नमा आएको छ र अरू खटाउने क्रममा रहेको छ भने नगरपालिकामा चाहिँ अफिसरै खटाइएको छ भन्ने कुराहरू आएको छ. त्यस कारणले अहिले ट्रान्जिसन फेजमा म यसै भन्न सक्ने अवस्था रहेन, तर बिस्तारै हाम्रो चाहिँ प्राविधिकहरू गाउँपालिका लेभलमा गएर बस्ने हुन्छन् र नगरपालिकामा महानगरपालिकामा त सेकेन्ड क्लास अफिसर थर्ड क्लास अफिसरहरू बस्ने कार्यक्रम छ.
जनप्रतिनिधिसँग निरन्तर सम्पर्क प्राविधिकबाट आफ्नो सेवा सुविधा
लिन पर्यो.
अब फेरि धानबाली अब किराको कुरा पनि आयो, मलखतको कुरा पनि आयो. अब यो झारपात र पानी व्यवस्था चाहिँ कसरी गर्ने?
मैले अघि नै पनि भनिसकेँ झारपातको चाहिँ नियन्त्रण गर्यो भने दुईटा किसिमको कुराहरू फाइदा हुने भयो. एउटा चाहिँ किरा रोग किराको वासस्थान हामीले नष्ट गर्छौँ, अर्को चाहिँ झारपातले खेतभित्र आएको झारपातले चाहिँ हामीले हालेको मलखात हामीले दिएको पानी र नेचरले पाएको चाहिँ हावामा कम्पिटिसन गर्छ, झारले चाहिँ बिरुवासँग कम्पिटिसन गर्छ. त्यस कारणले झारपातलाई चाहिँ देखेसम्म हटाउनु पर्ने हुन्छ. त्यस कारणले हामीले त पहिल्यै भनिरहेको हुन्छौँ बाउसी गर्ने बेलामा नै एउटा पहिलो किसिमको झारपात व्यवस्थापन त्यहीँ गर्न सक्नुपर्ने हुन्छ. कतिपय ठाउँमा चाहिँ किसान दाजुभाइले गर्नु पनि भएको हुन्छ, खेतलाई हिलाएर तिन चार दिन पाँच सात दिनसम्म त्यहाँ कुहाएर राखेपछि त्यो झारका बिउहरू झार निस्केका झारहरू जमिन मर्छ अनि त्यसमा झार कमाउँछ. अनि बाउसी गर्ने बेलामा सम्याएर जम्मैलाई चाहिँ हिलोमुनि दबाएर राख्यो भनेदेखि त्यो झारपात नियन्त्रण हुन्छ. त्यो त अब बितिसक्यो भने अनि रोपेको 20-25 दिनमा त्यसो गर्दा गर्दै पनि अब धारहरू चाहिँ एकदम उसको तर धेरै तलसम्म बसेका हुन्छन्, धेरै वर्षसम्म बाँच्न सक्ने क्षमता चाहिँ प्रकृतिले दिया हुन्छ यस्ता धारहरूलाई किराहरूलाई. अनि त्यस कारणले त्यो अनुकूल वातावरण हुने बित्तिकै आउँछ. त्यस कारणले रोपेको 20-25 दिनसम्म चाहिँ हाम्रो धान चाहिँ एकदम त्यति फैलिसकेका पनि हुँदैन. हामीले रोपेको पनि जिङ्रिङ्गो परेर मर्न लागेको अवस्था हुन्छ, त्यति आफूले कभर गरिसकेका हुँदैन. त्यसमा झारले चाहिँ सता हुन्छ, त्यसमा 20-25 दिनमा एकचोटि रोप बोड्नुपर्ने हुन्छ. अनिखेर पहिलो टप ड्रेस दिन्छौँ हामी, त्यसपछि 40-45 दिनमा चाहिँ दोस्रो गोडाई गर्नुपर्ने हुन्छ. त्यो बेलामा पनि गोडेर अनि दोस्रो दिनुपर्ने हुन्छ. त्यो गोड्ने बेलामा हरेकचोटिमा चाहिँ डिलमा कान्लामा भएका झारहरू घाँसहरू पनि हामीले काटेर सफा गऱ्यौँ भनेदेखि रोग किराकोलाई पनि हामीले व्यवस्थापन गर्न सकिने हुन्छ भने धान बालीलाई पनि कम्पिटिसन झारहरूले जुन कम्पिटिसन गर्ने हो त्यसो दिएको खाद्यान्न हरू झारले पनि खाइदिने अनिखेर हाम्रो बिरुवाले नपाउने हुन्छ, त्यसबाट बाली रोगाउने नफा नसप्रिने कुराहरू चाहिँ हामीले गर्न सकिन्छ भने अर्को चाहिँ झारपात नियन्त्रण गर्नको लागि पानीको व्यवस्थापन. पानी हामीले चाहिँ लगालग 5 सेन्टिमिटर जति पानी 2-5 सेन्टिमिटरसम्म चाहिँ हामीले अवस्था हेरिकन राख्न सक्यौँ भने झार चाहिँ नियन्त्रण हुन्छ, झार नियन्त्रण गर्न सकिन्छ. अब पानीको व्यवस्थापन चाहिँ हामी अब आकाशीय खेतीमा भर पर्ने ठाउँमा त अब त्यति सम्भव नहोला. जहाँ चाहिँ हाम्रो हातमा चाहिँ पानीको नियन्त्रण गर्ने अवस्था छ भने त्यसो ठाउँमा चाहिँ अल्टरनेट वेटिङ एन्ड ड्राइङ भन्छौँ कि हामी, कहिले सुकाउने कहिले पानी जमाउने, त्यो गऱ्यौँ भनेदेखि हाम्रो धानको उत्पादन पनि बढ्छ, झारपात नियन्त्रण पनि हुन्छ. त्यो कारणले म चाहिँ हरेक 10-15 दिनमा एकचोटि किसान दाजुहरूलाई धान खेत एकचोटि सट्ट पानी सुकाउनलाई चाहिँ म अनुरोध गर्दछु. तर त्यसैले चाहिँ आफ्नो हातमा चाहिँ मतलब आफूले चाहिँ पानी भनेको बेला लाउन सक्ने हुनु पर्यो, भनेको बेला कटाउन सक्ने अवस्था भएको खण्डमा चाहिँ त्यो गर्न सकिन्छ. होइन भनेदेखि त अब आकाशी खेती गर्ने ठाउँमा चाहिँ पानी पर्या बेला जमाउने होइन बेलामा पनि गर्नुपर्ने हुन्छ, त्यो हिसाबले गर्नुपर्ने.
अब यो बाहेक जुन झारको कुरा गर्यो हामीले, यो पानीको कुरा गर्यो, मलखतको कुरा, यो बाहेक धान व्यवस्थापन गर्दा अरू के कुरामा ध्यान दिनुपर्छ?
अब यसमा अब अहिलेको बेलामा हामीले हेर्न पर्ने चाहिँ यिनै कुराहरू मुख्य गरेर मलखाद व्यवस्थापन गर्नु पर्यो, गोडमिल गर्नु पर्यो, पानी व्यवस्थापन गर्नु पर्यो, रोग किरा व्यवस्थापन गर्नु पर्यो। यी कुराहरू त सधैँ छन्, अहिले कुरा अलमोस्ट करिब करिब कभर भए। भने अर्को अब हामीले विचार गर्नुपर्ने कुरा चाहिँ के छ भने बिउको व्यवस्थापन। अब कतिपय हाम्रा किसान दाजुभाइहरूले बिउको लागि खेती गरिरहनु भएको हुन्छ, आफूले चाहिँ अब कन्ट्राक्ट कम्पनी सिड कम्पनीहरूसँग अथवा युजर्स ग्रुप मिलेर एउटा किसान समूह बनेर बिउ उत्पादन गर्ने समूह बनेर चाहिँ बिउ उत्पादन गरिरहनु भएको छ भने उहाँहरूले चाहिँ अर्को ध्यान दिनुपर्ने कुरा के छ भने बेजातीय धानहरूलाई चिनेर उखेल्ने, यो बेलामा उखेल्यो भने त्यो बेजातीय धानहरू हाम्रो बिउको लागि चाहिँ जुन गएर खेती गरिरहेको छ त्यो चाहिँ मिसिन पाउँदैन। अहिले जुन चिनिने बित्तिकै अहिलेकै अवस्थामा हटाइदियो भनेदेखि पछि चाहिँ त्यो मिसिने सम्भावना कम हुन्छ, त्यो हेर्नुपर्ने हुन्छ। अर्को त्यो छुट्याउने चाहिँ अब बेजातीय चाहिँ हाम्रो खेती गरिरहेको किसान दाजुभाइहरूले पक्कै पनि थाहा हुन्छ कुन जात थियो कुन जात चाहिँ आयो भनेर, पातले चिनिन्छ, त्यो बोटको उचाइले चिनिन्छ, त्यो हिसाबले त्यो एउटा गर्नुपर्ने हुन्छ। अरू त अब करिब करिब यिनै कुराहरू होला अहिले अब ध्यान दिनुपर्ने। त्यस बाहेक अरू केही छुटपुट छ भनेदेखि बेला बेलामा सम्पर्क गरेर अथवा यस्तै संचार माध्यम अथवा हाम्रो कृषि प्रविधिहरूसँग प्राविधिकहरूसँग सम्पर्क गरेर पनि उहाँहरूले चाहिँ जानकारी पाउन सक्नुहुन्छ। र साथसाथै म किसान दाजुभाइहरूलाई के पनि म अनुरोध गर्छु, यहाँको अनुरोध यो मिडिया मार्फत भने कृषि अनुसन्धान र प्रविधि भनेर हाम्रो हरेक सोमबार चाहिँ बेलुका 7 बजेदेखि 7:15 बजेसम्म एनटिभी प्लसबाट कार्यक्रम सञ्चालन भएको छ, त्यो सुनिदिन चाहिँ म अनुरोध गर्छु। र साथै यही उज्यालो एफएमको बदली हरेक शुक्रबार बिहान 8:10 देखि 9:15 बजेसम्म बदली नेपालमा हाम्रो कृषि सम्बन्धी कार्यक्रम पनि हुन्छ, यो सुनेर फाइदा लिनुको लागि पनि अनुरोध गर्दछु।
अन्तिममा तपाईँले अघि सुरुमै कुरा निकाल्नु भएको थियो एउटा, कहीँ ढिलो रोपियो, कहीँ चाँडे रोपियो, कहीँ पाक्ने बेला भइसक्यो, कहीँ मल खाँदै दिनुपर्ने अवस्था छ। अब यस्तो बेला किसानले आत्तिहाल्न पर्ने अवस्था छ, जस्तो तराईमा ढिलो रोपियो, पहाड पनि ठाउँमा ढिलो रोपियो, कहीँ ढिलोसम्म धान हुन्छ, त्यस्तो ठाउँमा कसरी जोगाउने? एकातिर अरू बाली यति बेला भण्डारण गर्ने बेला भइसकेको छ, धानको मात्रै बिउ जोगाउन गोरुबाट किराबाट गाई वस्तुबाट पनि जोगाउनु गाह्रो छ, यस्तो बेला चाहिँ कसरी उनीहरूले आफ्नो धान बालीलाई जोगाउने?
अब त्यसो गरी अरू यस्तो अरू क्रप जस्तो हिउँदे बाली जस्तो त्यस्तो गाह्रो त अहिले त हुँदैन, किनभने अहिले धेरै जसो ठाउँमा चाहिँ खेत चाहिँ धानले नै कभर गरे हुन्छ, कतिपय ठाउँमा कहीँ कहीँ चाहिँ पार्न लागेको हुन्छ,
मकै लगाइन्छ।
पहाड़मा मकै लगाउने भनेखेरि यो चाहिँ बारीमा जहाँ चाहिँ पानी लगाउन सकिँदैन, भिरालो पाखा छन्, पानीको सुविधा छैन, त्यस ठाउँमा चाहिँ मकै लगाएको हुन्छ, पानीको सुविधा भएर धानै लगाएको हुन्छन् सबैले, त्यस कारणले अहिले वस्तुभावहरूबाट चाहिँ त्यति समस्या चाहिँ हुँदैन। अब दुई तिनवटा कुरा आयो, जस्तो पाक्न लागेको धान अथवा अलिकति कतिपय ठाउँमा मुसाले ड्यामेज गर्ने हुन्छ, मुसाले नोक्सान गर्ने हुन्छ, मुसाले काटेर गर्नुपर्ने गर्ने हुन्छ, अब त्यस्तो छ भने मैले अघि पनि भने धाउन्ती खेती भनेर त्यो खेतमा जाने ओर्ने गर्यो भनेदेखि के भइरहेछ भन्ने कुरा थाहा हुन्छ र त्यही अनुसारले हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। मुसा लाग्ने ठाउँमा चाहिँ मुसा नियन्त्रण गर्ने प्रविधिहरू अप्नाउनु पर्ने हुन्छ। अनि अर्को चाहिँ अब जस्तो तराईका कुराहरू भए, अब भर्खर बिउ चाहिँ रोपिया छन्, अब अस्ति भर्खर बाढी आयो, बाढी आएर चाहिँ अब भएको रोपो चाहिँ बिग्रियो मर्यो, अब अर्को बाँझो बस्ने भयो भने त्यस्तोलाई अस्ति भर्खरै हामीले चाहिँ यही तपाईँहरू जस्तै सञ्चार माध्यमबाट विभिन्न पत्र पत्रिकाबाट नै हामीले चाहिँ सिफारिस गरेका थियौँ कि चाँडो पाक्ने धानहरू चाहिँ छलुवा गर्यो भने पनि केही हदसम्म उत्पादन लिन सकिन्छ भनेर हामीले चाहिँ गरेका थियौँ भने त्यो ठाउँमा चाहिँ अब झार चाहिँ आउने सम्भावना हुन्छ, पहिलो गुडाई गर्नु पर्यो त्यसलाई, अब यो चाहिँ भनेको अहिले 20-25 दिन 30 दिनको बेला भयो होला, अलमोस्ट 1 महिना नै भयो अब त्यो बाढी आएको, त्यस्तो गरेका छ यदि भने त्यस ठाउँमा चाहिँ झारपातमा विशेष गरेर छरुवा धानमा चाहिँ झारको समस्या बढी आउने हुन्छ, त्यसलाई गोडमेल गर्नुपर्ने हुन्छ, अथवा हामीले यो हर्बिसाइड भन्छौँ झारनाशक विषादीहरू प्रयोग गरेर पनि हामी गर्न सक्छौँ, त्यस्तो झार धेरै आएको छ, हामीले गोड्न सक्ने अवस्था छैन, मान्छेले निकालेर गर्ने अवस्था छैन, यदि भने नजिकै प्राविधिकहरूसँग सल्लाह गरेर कुन चाहिँ नोमिनी गोल्ड भन्ने एउटा पाइन्छ, पोस्ट इमर्जेन्स भन्ने हो, त्यसलाई हामीले प्रयोग गर्न सक्छौँ, त्यो झारनाशक विषादी प्रयोग गरेर झार नियन्त्रण गर्न सकिन्छ भने, यदि आफैले गोडेर भ्याइन्छ भनेदेखि त त्यो विषादी प्रयोग गर्नलाई चाहिँ सकेसम्म हामी प्रोत्साहन गर्दैनौँ, किनभने यसले वातावरणले पनि असर गर्छ, तर नगरी नहुने ठाउँमा चाहिँ मात्रा मिलाएर गर्न सकिन्छ, त्यसरी गर्न जोगाउन सकिन्छ भने, अब जस्तो बाढीले पहिला 10-15 दिन डुबायो अनि त्यसपछि बिस्तारै अब बाढी सुक्दै गयो भने त्यो अवस्थामा हामीले मलखादमा अलिकति ध्यान दिनुपर्ने हुन्छ, साधारण मलखाद भन्दा अहिले चाहिँ करिब 20-25% एक्स्ट्रा मल चाहिँ हामीले दिनुपर्ने हुन्छ, नाइट्रोजन मल दिनुपर्ने हुन्छ, भनेको मैले चाहिँ अब 2 केजी दिनुपर्ने ठाउँमा चाहिँ 2.5 किलो दिनुपर्ने होला अथवा 2.5 किलो चाहिँ दिनुपर्ने हुन्छ, किनभने हामी त्यो बाढीले गर्दाखेरि हामी पहिला हालेको मल जमी खेर गइसकेका छ भने त्यसरी व्यवस्थापन गर्नुपर्ने हुन्छ भने अर्को अब पाक्न लागेको धानमा चराचुरुङ्गीले अब कहीँ एक दुई ठाउँ मात्रै छ भनेदेखि समुच्चमा छ भनेदेखि त त्यति नोक्सान गर्दैन थोरै एक दुईजनाको मात्रै खेतमा सानो प्याजमा मात्रै छ भने चराचुरुङ्गी मुसाहरू लाग्ने हुन्छ त्यसमा विशेष गरेर ध्यान दिनुपर्ने हुन्छ चराचुरुङ्गी हटाउनलाई विभिन्न उपायहरू अपनाउने कतिपय ठाउँ हिजो आज प्लास्टिकका झोला झुन्ने आएर पनि अथवा यो रिलहरू प्रयोग गरेर पनि गर्ने गर्छ भने अरू हाम्रो के बुख्या जहाँ भन्छन् ग्यारे नेवारी उसमा त्यस्ता राखेर पनि हामीले चाहिँ चरा नियन्त्रण गर्ने कुराहरू गरेर पनि जोगाउनु पर्ने हुन्छ।
अन्त मैले सोध्न छुटाएको र तपाईँलाई भन्न मन लागेकै छ भने
म पुनः यही भन्छु अब त्यसै धेरै छुटेको जस्तो मलाई लाग्दैन यदि अब यो अहिलेको हामीले जुन संवादबाट अहिले हामीले जति इन्फर्मेसन सूचनाहरू हामीले दिन सक्यौँ ती सूचनाहरूलाई आफ्नो व्यवहारमा लागू गरिदिनु पर्यो र यदि त्यस्तो हामीले छुटाएको केही छ अरू केही समस्याहरू आइहाल्यो भने पनि आफूभन्दा जान्ने अलि सिनियर कृषक दाजुभाइसँग सल्लाह गरेर मेरो त खेतमा यस्तो भयो के गर्ने होला भनेर सल्लाह गरेर अथवा सकिन्छ भने म त फेरि पनि आग्रह गर्छु कृषि प्राविधिकहरूसँगै सम्पर्कमा रहने उनीहरूको नजिकमै रहेर सल्लाह लिएर काम गर्नलाई चाहिँ आफ्नो खेतीबारीको व्यवस्थापन गर्नलाई चाहिँ किसान दाजुभाइले अनुरोध गर्दछु भने कृषिसँग सम्बन्धित पत्र पत्रिकाहरू रेडियो एफएम रेडियोहरू र कृषि कार्यक्रमहरू टिभी कार्यक्रमहरू चाहिँ हेरेर लाभान्वितहरूलाई म विशेष अनुरोध गर्दछु र म अर्को चाहिँ अब हाम्रो यो कृषि अनुसन्धान परिषदले चाहिँ अब अनलाइन लाइब्रेरी भनेर हामीले सञ्चालन गरेका छौँ हाम्रो वेबसाइटमा कृषि नेपाल कृषि अनुसन्धान परिषदको वेबसाइट छ www.narc.gov.np भन्ने हाम्रो वेबसाइट छ त्यो वेबसाइटमा गएर हेर्नुभयो भनेदेखि पनि हाम्रो कतिपय कुराहरू त्यहाँ हामीले राखेका छौँ जति पनि हामीले प्रकाशन गरेका छौँ त्यो वेबसाइटमा राखेका छौँ त्यो हेरेर पनि हामीले लाभान्वित हुन सक्नुहुन्छ भने हाम्रो अनलाइन लाइब्रेरी भन्ने छ त्यो अनलाइन लाइब्रेरी पनि जसको क्षमता छ जसलाई मोबाइल एप्लिकेसनहरू प्रयोग गर्नुभएको छ त्यसबाट पनि यहाँहरूले चाहिँ जानकारी गर्न सक्नुहुन्छ भने अहिले हामीले हालसालै एउटा चाहिँ नाग नेपाल भनेर युट्युब हामीले बनाएका छौँ जति पनि हाम्रा प्रविधिहरू हामी बिस्तारै त्यहाँ राख्दै गर्छौँ त्यसबाट पनि यहाँहरूले लाभान्वित हुन सक्नुहुन्छ।
अवश्य महत्वपूर्ण समय संवाद र जानकारीका लागि तपाईँलाई धेरैभन्दा धेरै धन्यवाद।
यहाँलाई पनि हाम्रो यो कृषि सम्बन्धीका कुराहरू हाम्रा सेयर होल्डर हाम्रो चाहिँ किसान दाजुभाइहरूसँग पुर्याउनलाई म मद्दत गरिदिउँ यहाँलाई पनि विशेष धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नार्कका धान बाली विज्ञ हरिकृष्ण उप्रेती। धान बालीको व्यवस्थापनको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बलियुद्ध नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै विष्णु विश्वकर्मा र म मिलन तिमल सिन्हा पनि विदा हुन्छौ। नमस्कार।